आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
दुखलाई भुलेर
श्रोता, आज पनि यहाँ सबैलाई हार्दिक स्वागत छ यस बाइबल अध्ययन कार्यक्रममा। साथै मेरो ख्रिष्टीय अभिवादन, जय मसीह। आज हामी बाइबल अध्ययन वचन संग्रह 27 र 28 बाट अध्ययन गर्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ 27 अध्याय, जुनको मुख्य विषय हो प्रार्थना। यो गहिरो आत्मिक भजन हो र यो भजन धेरै परमेश्वरको जनहरूको निम्ति प्रसिद्ध छ। जुन क्षणमा तपाईँ पहिलो पद पढ्नुहुन्छ, तपाईँको अनुहार सम्भवत सम्मानसँग उज्यालो हुनेछ। यो समयमा स्वाभाविक रूपमा दुई मुख्य विषय विभाजनहरूका वर्गीकरण गरिएको छ। पहिलो छ पदहरूले उहाँको आफ्नै जनका उत्साह र आत्मविश्वासको निम्ति परमेश्वरले बनाउनुहुने प्रबन्धको बताउँछ। यो भजनको बाँकी पदहरू चाहिँ सहायता र खाने पिउने कुराको लागि प्रार्थना हो। यो अति नै धेरै आत्मिक देखा पर्ने भोक्रे भक्तहरूको लागि प्रार्थना होइन, तर मसँग धेरै हृदय र जीवनहरूको लागि सन्देश छ। यो दाउदको प्रार्थना हो र यो कथनसँग आरम्भ हुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ प्रार्थनाको निम्ति जग। भजन संग्रह 27 अध्यायको एक पदमा लेखिएको छ, परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? यो फेरि उहाँ र म मेरो मलाई यस्ता व्यक्तिगत कुराको दर्शाउने कुरा, व्यक्तिगत दर्शाउने सर्वनामको भजन हो। परमप्रभु मेरो ज्योति, मलाई मुक्ति दिने हुनुहुन्छ। उहाँ मेरो ज्योति हुनुहुन्छ, उहाँ पवित्र परमेश्वर हुनुहुन्छ, उहाँ नै एक हुनुहुन्छ जसले मलाई उहाँको वचनको ज्योतिद्वारा अगुवाई गर्नुहुन्छ। पछिबाट भजनकारले भनेका छन् भजन संग्रह 119 को 105 मा, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो। उहाँ मेरो मुक्ति दिनुहुने हुनुहुन्छ, जुनले परमेश्वरको प्रेमको बताउँछ, किनभने यो उहाँको प्रेमले नै हाम्रो निम्ति उद्धारको प्रबन्ध प्रदान गर्यो। निश्चय नै उद्धार केवल प्रभु येशु ख्रिस्टद्वारा मात्र छ। युहान्ना 3 अध्यायको 16 पदमा लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौते पुत्रलाई दिनुभयो, जसले उहाँमा विश्वास गर्छ नाश हुने छैन तर अनन्त जीवन पाउनेछ। परमेश्वरले यति धेरै प्रेम गर्नुभयो, उहाँले संसारलाई उद्धार गर्नुभयो होइन, बर परमेश्वरले यति धेरै प्रेम गर्नुभयो, उहाँले पापीहरूको लागि उद्धारको प्रदान गर्नुभयो, प्रबन्ध गर्नुभयो, अनि हामी त्यस आधारमा आउनुपर्छ। त्यो उद्धार निश्चित गरिएको छ, जुन सिमोन पत्रुसले यसरी राख्छन् प्रेरित 4:12 पदमा, स्वर्गीय मुनि मानिसहरूको बीचमा कुनै नाउँ दिइएको छैन जहाँबाट हामी उद्धार पाउन सक्छौ। यो उही उद्धार हो जुनको बारेमा दाउद बोलिरहेका छन्, परमप्रभु मेरो ज्योति र मलाई मुक्ति दिने हुनुहुन्छ। मेरो ज्योति र मेरो मुक्ति भनिएको छ एक पदमा, परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मानु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु? उहाँ केवल ज्योति र मुक्ति मात्र हुनु नभएर उहाँ किल्ला पनि हुनुहुन्छ जहाँ विश्वासीहरू सुरक्षित रहन सक्छन्। त्यसकारण बडो आत्मविश्वास साथ भजनकार भन्छन्, मैले कसको भय मान्नु? मार्टिन लुथरले भनेथे, परमेश्वरसँग एकजना नै बहुपक्ष हो, बहुमत हो। जब क्रोमवेललाई यो सोधियो किन उनी कसैसँग डराउँदैनथे त उसले भन्यो, मैले सिके कि यदि तपाईँ परमेश्वरमा भय राख्नुहुन्छ भने तपाईँमा डराउनु पर्ने केही र कोही पनि हुने छैन। दुई पदमा लेखेको छ, जब दुष्ट मानिसहरू मेरो मासु खान मेरो विरूद्ध अघि बढ्छन्, जब शत्रु र विरोधीहरू मलाई आक्रमण गर्छन्, तिनीहरू ठक्कर खाएर जमिनमा लोट्नेछन्। अहिले दाउदले सम्भवत आफ्नो जीवनको त्यो समयतिर हेरिरहेका छन् जब उनी धेरै खतरामा थिए, जब उनी गोठाला थिए, उसको जीवन खतरामा थियो, जब उसले आफ्ना भेडाहरूलाई सिंह र भालुबाट सुरक्षा गर्थे। त्यो नै एक कुरा हो जुनको कुनै व्यक्ति हरेक दिन गर्दैन। म तपाईँको बारेमा जान्दिन, तर म कति पनि हरेक दिन सिंह र भालुलाई भेट्दिन। जब म भेट्छु तिनीहरू पिंजडाभित्र हुन्छन् चिडियाघरमा। तर आज हाम्रो वरिपरि सिंह र भालु जस्ता मानिसहरू छन्, तिनीहरू धेरै कसलाई पकडौं निलिहालौं भन्दै खोज्दै हिँड्छन्। उही समयमा पहिलो पत्रुस 5:8 पदमा वृद्ध पुरानो सिंहको बारेमा बताइएको छ, बुढो पुरानो सिंहको बारेमा, पतुसले भन्छन्, सचेत रहो, जाग रहो, तिमीहरूको विरोधी शैतान कसले भेटौं र निलिहालौं भनेर गर्जने सिंह चाहिँ खोजी हिँड्छ। अन्तिम पदमा लेखिएको छ, सेनाले मेरो विरूद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउने छैन, मेरो विरूद्धमा लड़ाई चले पनि त्यस बेलामा पूरा आत्मविश्वास राख्नेछु। कति ठूलो आत्मविश्वास! दाउदको आत्मविश्वास र भरोसा परमेश्वरमा थियो, र त्यो नै प्रबन्ध व्यवस्था आज उहाँका आफ्नैहरूको लागि परमेश्वरले बनाउनु भएको छ। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि प्रभु येशु आफ्नो पुनरुत्थानपछि जब जब आफ्नो चेलाहरूलाई भेट्नुहुन्थ्यो तब यो भन्नुहुन्थ्यो, न डराओ, न डराओ, न डराओ, न डराओ। मित्र, तपाईँ र मसँग पुनरुत्थित परमेश्वर हुनुहुन्छ। हामी कहाँ धेरै पल्ट डर आउँदछ। म उच्चैको स्वाभाविक रूपमा डराउँछु। जब म आकाशमा हवाई जहाजमा उड्छु म प्रभुलाई भन्छु, तपाईँ मसँग हुनुहुन्छ, मेरो भरोसा तपाईमा छ। यसपछि निम्न पदहरूमा देख्छौं प्रार्थनामा मनन वा ध्यान। चार पदमा लेखिएको छ, एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौ। यहाँ हामी दाउदको इच्छा, लालसा, अभिलाषाको देख्छौ। उनले संसारमा कुनै अरू कुराको इच्छा गर्दैनन्, उसको एउटै कुराको इच्छा छ, त्यो महान छ, अद्भुत छ। एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको पनि यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौं। हजुर, अहिले मलाई लाग्दैन कि दाउदको इरादा इच्छा पवित्र वासस्थानमा आफ्नो ओछ्यान विस्तार लिएर त्यही रहने, तर उसले सन्दुक चाहन्थे जुन परमेश्वरको आफ्ना मानिससँग उससँग यरूसलेममा भेट्ने स्थान थियो। उसले त्यसलाई यरूसलेममा ल्याए र त्यहाँ खड़ा गरे, किन? त्यसद्वारा ऊ परमेश्वर कहाँ जान सक्थ्यो, पुग्न सक्थ्यो। त्यो नै एउटा कुराको चाहना दाउदको जीवनमा थियो। हामीसँग परमेश्वर कहाँ पहुँच पुग्ने काम पस्ने अधिकार केवल ख्रिस्टद्वारा मात्र छ, अनि त्यो नै कुरामा हामी खुशी आनन्द गर्नुपर्छ। पाउले रोमी 5:1-5 पदमा भन्छन्, विश्वासद्वारा धर्मी ठहरिने कुराको 8 फाइदाहरूको बारेमा बताउँछन्। अनि दोस्रो फाइदा हो परमेश्वर कहाँ पहुँच पुग्ने अधिकार, जसद्वारा हामी स्थिर भएको यो अनुग्रहमा विश्वासबाट पुग्ने पस्ने अधिकार हामीलाई मिल्दछ र परमेश्वरको महिमाको आशामा हामी आनन्द गरौं। ओ, परमेश्वर कहाँ पुग्ने अर्थात पस्ने अधिकार पाउनु कति अद्भुत कुरा छ। त्यो नै एक कुराको दाउदको जीवनको लक्ष्य थियो, अभिलाषा थियो। भन्छन्, एउटै कुरा म परमप्रभुसँग माग्छु, मैले खोजेको यही हो कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊ र उहाँको सुन्दरतालाई हेरिरहन पाऊ र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकौं। परमेश्वरको भवनमा कृपा आसन थियो, दाउदलाई कृपाको आवश्यकता थियो र मलाई पनि कृपाको आवश्यकता छ, अनि मलाई निश्चय छ कि तपाईंलाई पनि यसको आवश्यकता छ। परमेश्वरको भवनमा एउटा वेदी थियो जुनले ख्रिष्टको क्रूसको बताउँदथ्यो, यसले दाउदलाई परमेश्वर कहाँ पुग्ने पस्ने अधिकारको प्रदान गर्थ्यो। तपाई र म परमेश्वर कहाँ आज येशु ख्रिष्टद्वारा पुग्न सक्छौ। यो अचम्मको अनुग्रहमा हामीसँग पस्ने पुग्ने अधिकार छ येशु ख्रिष्टद्वारा। हजुर, परमेश्वर कहाँ पुग्ने अधिकार पाउने यो हाम्रो कस्तो अवसर छ, होइन र? अनि यसमा कुनै सन्देह छैन कि यो भजन परमेश्वरका जनहरूको निम्ति महान अद्भुत आशिष भएको छ। अहिले यो 5 पदको नोट गर्नुहोस्, भनेको छ, किनकि संकष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। मित्र, पवित्र वासस्थानको त्यो गुप्त स्थान कहाँ थियो? यो पवित्रको पनि महापवित्र स्थानमा थियो, त्यहाँ प्रधान पुजारी बाहेक अरू कोही पनि जान सक्दैनथ्यो। तपाईँलाई थाहा छ त्यसमा के थियो? करारको सन्दुक, जुन मात्र त्यो एक वा एक बाकस थियो, एउटा बाकस थियो जुनको बीचमा सुनले मोडेको हुन्थ्यो र त्यसको माथि कृपा आसन राखेको हुन्थ्यो र जुनलाई परमेश्वरले कृपा आसनको रूपमा उपाधि दिनुभयो, नामकरण गर्नुभयो, किनभने त्यसमाथि रगत छर्काइन्दथ्यो। अहिले हाम्रा दिनमा प्रभु येशूले आफ्नो रगत बगाइसक्नु भएकोले गर्दा हामीसँग कृपा आसन छ जुनमा हामी जान सक्छौ। अनि त्यहाँ नै उहाँले हामीलाई लुकाइराख्नुहुनेछ। ओ कस्तो सुरक्षित स्थान हामीसँग छ। छ पदमा लेखिएको छ, तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढाउनेछु, म भजन गाउनेछु र परमप्रभुको प्रशंसा गर्नेछु। श्रोता, जब हामी यो अद्भुत भजनको बुझ्दछौं, हाम्रो निम्ति उहाँले के गर्नुभएको छ यसको थाहा गर्छौ। यसले हाम्रो हृदयमा गीत हाल्नेछ, संगीत हाल्नेछ। यसले उसलाई अर्को पदको प्रार्थना गर्न अगुवाई गर्दछ। सात पदमा भनेको छ, हे परमप्रभु, जब म उच्च स्वरले कराउँछु तब सुन्नुहोस्, म माथि कृपालु हुनुहोस् र मलाई जवाब दिनुहोस्। अनि त्यही गुप्त स्थानमा कृपा थियो, अनि परमेश्वरले आज हाम्रो निम्ति गुप्त स्थानको तयार गरिदिनु भएको छ, जहाँ हामी परमेश्वरको कृपाको पाउँछौ। आठ पद, मेरो हृदयले तपाईँको विषयमा भन्दछ, उहाँको मुहारको खोजी गर, हे परमप्रभु, तपाईँका मुहारको खोजी म गर्नेछु। जब परमेश्वरले भन्नुभयो मेरो दर्शनको खोजी गर, दाउदले भन्यो मैले खोजी गरे। मेरो हृदयले तपाईँलाई भन्यो, हे परमप्रभु, म तपाईँको खोजी गर्नेछु, दर्शनको खोजी गर्नेछु। मित्र, परमेश्वरसँग तपाईँको निम्ति उत्कट अभिलाषा छ। के तपाईँ त्यसको प्रतिक्रिया जनाउनुहुन्छ, जवाब दिनुहुन्छ? मित्र, त्यस व्यक्तिसँग रहने काम दयनीय कुरा छ जसले आफ्नो प्रेमको व्यक्त गर्दैन। विवाह भनेको पतिले आज्ञा गर्ने, पत्नीले हरेक काम गर्ने होइन, वा शारीरिक आवश्यकताको लागि मात्र आपसमा आपूर्ति होइन। विवाह प्रेम सम्बन्ध हो। यदि त्यो होइन भने त्यो केही पनि होइन। परमेश्वरको हाम्रो सम्बन्ध त्यस्तो प्रकारको हुनुपर्छ। जब परमेश्वरले भन्नुभयो म तिमीलाई प्रेम गर्छु, दाउदको हृदयले जवाब दियो, त्यसको प्रतिक्रियाको व्यक्त गरे, म पनि तपाईँलाई प्रेम गर्छु प्रभु। जब परमेश्वरले भन्नुभयो म तिमीसँग संगति गर्न चाहन्छु, दाउदले भने म पनि तपाईँसँग संगति गर्न चाहन्छु प्रभु। अनि अगाडि नौ पदमा लेखिएको छ, तपाईँको मुहार मबाट नलुकाउनुहोस्, क्रोधमा तपाईँको दासलाई नहटाउनुहोस्, तपाईँ मेरो सहायक हुनुभएको छ, मलाई इन्कार नगर्नुहोस्, मलाई नत्याग्नुहोस्, हे मेरो उद्धारकर्ता परमेश्वर। जब दाउदले पाप गरे, उसले पत्ता लगाए कि मानव परमेश्वरले उसबाट आफ्नो मुहार छिपाउनु भएको छ। उसले आफ्नो संगतिको गुमाए, उसले आफ्नो आनन्दको गुमाए, तर उसले प्रार्थना गरे भजन संग्रह 51:12 पदमा, तपाईँको मुक्तिको उमङ्ग मलाई फेरि दिनुहोस्। अनि अर्को पदमा चाहिँ अबुझाइ गरिएको छ, दश पदमा, मेरो बाबु र मेरो आमाले मलाई त्यागे, तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। मित्र, यो पदको आलोचकहरूद्वारा अबुझाइ गरिएको छ। कोही कोही तिनीहरूको राय यो छ कि यो पद दाउदले नभएर कसैले लेखेका हुन सक्छन्। सम्भवत कारण यो हो कि दाउदको आमा बुबाले उसलाई त्यागेनन्। मित्र, मलाई लाग्दैन कि दाउदले यहाँ त्यही नै भनिरहेका छन्। तपाईँले देख्नुहुनेछ कि यो कालगत संयोजक खण्ड वाक्य हो, किनकि मेरो बाबु र मेरी आमाले मलाई त्यागेका छन्। यसको खास अनुवाद यो हो, मेरो बाबु र आमाले मलाई त्यागे पनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। यदि तपाईँका बाबु र आमाले त्यागे तापनि परमप्रभुले तपाईँलाई सम्हाल्नुहुनेछ। अनि 11 पदमा लेखेको छ, हे परमप्रभु, तपाईँको मार्ग मलाई सिकाउनुहोस् र मेरा शत्रुहरूको कारण मलाई सोझो मार्गमा डोर्याउनुहोस्। दाउद भनिरहेका छन्, म शत्रुहरूको सामुन्ने असल गवाही बन्न चाहन्छु, किनभने म जान्दछु कि त्यसले मलाई आलोचना गर्नेछन्। म चाहन्छु कि तपाईँले मलाई रेखदेख र अगुवाई गरेको, ताकि म जे गर्छु त्यसद्वारा म तपाईँलाई अपमान अनादार गर्न नपाऊ। अनि 12 पदमा भन्छन्, मेरो बैरीहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झुट्टा गवाहहरू मेरो विरूद्धमा उठेका छन् अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। ओ, आजको यो झुट क्रियाशील शिक्षाको अवधिमा हामीले कति धेरै यो परमेश्वरसँग प्रार्थना गर्न आवश्यक छ। त्यसपछि अन्तिममा देख्छौ प्रार्थनाको महसुस। 13 पद, मलाई अझ पनि विश्वास छ कि जीवितहरूको देशमा परमप्रभुको उक्तमता म देख्नेछु। आज पनि संसारमा तपाईँ परमप्रभुको भलाइपनको देख्नुहुन्छ। अनि 14 पद, परमप्रभुको प्रतीक्षा गर, बलिया हौ र तिम्रो हृदय साहसिलो होस् र परमप्रभुकै प्रतीक्षा गर। यसपछि भजन संग्रह 28 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ कष्टको समयमा चित्कार। दाउद यहाँ समस्यामा छन्। अनि महाक्लेश अवधिमा चित्कारको यो अगमबाडिक इसरायलको चित्कार हो। यो उसका शत्रुहरूमाथि इन्साफको निम्ति प्रार्थना र छुटकाराको निम्ति स्तुति प्रशंसा हो, जुन छुटकारा उसले जान्दछ कि निश्चय नै त्यहाँ आउनेछ। भजन संग्रह 28 को एक पदमा भनिएको छ, हे परमप्रभु, मेरो चट्टान, म तपाईलाई पुकार्दछु, मेरो पुकार नसुने जस्तो नगर्नुहोस्, नत्र त तपाई मौन रहँदा म त मृत लोकमा पर्नेहरू जस्तै हुनेछु। श्रोता, इसरायलले त्यो चट्टानको बारेमा जान्दथे। यस चट्टानलाई इसरायलले अस्वीकार इन्कार पनि गरे। यसमा मोसा विलाप गरेथे। व्यवस्था 32:15 पदमा लेखिएको छ, तब त्यसले आफूलाई सृष्टि गर्ने परमेश्वरलाई त्याग्यो र आफ्नो उद्धारको चट्टानलाई तुच्छ ठान्यो। चट्टान त्यो एक कुरा हो जुनमाथि उभिन्दछ। यसले निश्चित पक्का जग आधारको दिन्छ। हाम्रो दिनमा विश्वासीहरूले पनि त्यस चट्टानको बारेमा जान्दछन्। प्रेरित पाउलले लेखे 1 कुरन्थी 3:11 पदमा, किनभने बसालिएको जग बाहेक जो येशु ख्रिष्ट हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। अनि 2 पदमा लेखिएको छ, 28:2 पदमा, जब सहायताको लागि तपाईलाई पुकार्छु र तपाईँको महान पवित्र स्थानतिर म आफ्नो हात उठाउँछु, तब मेरो अनुनय विनय सुनिदिनुहोस्। पवित्र स्थानको भित्री कोठामा कृपा आसन थियो, अनि ख्रिष्टले आज तपाई र मलाई प्रदान गरिदिनु भएको कृपा आसन त्यो स्थान हो जुनमा तपाई र म आफ्नो नजर लगाउन आवश्यक छ। अनि 6 पदमा लेखिएको छ, परमप्रभुको स्तुति होस्, किनकि उहाँले कृपाको निम्ति मेरो प्रार्थना सुन्नु भएको छ। परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ र उत्तर पनि दिनुहुन्छ। परिणामस्वरूप अहिले दाउद भन्छन् 7-9 पदमा, परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ र मैले सहायता पाएको छु, मेरो हृदय उल्लासित छ र म भजनद्वारा उहाँलाई धन्यवाद चढाउनेछु। परमप्रभु आफ्ना जनहरूको शक्ति हुनुहुन्छ र आफ्नो अभिषिक्त जनको निम्ति उद्धारको किल्ला हुनुहुन्छ। तपाईँको प्रजालाई बचाउनुहोस् र तपाईँको आफ्नो वंशलाई आशिष दिनुहोस् र तिनीहरूका गोठाला बन्नुहोस् र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्। परमेश्वर शक्ति र सामर्थ्य हुनुहुन्छ र उहाँ हाम्रा सुरक्षाको निम्ति ढाल हुनुहुन्छ। उहाँ शक्ति र सुरक्षा हुनुहुन्छ। तर तपाईँ यो भन्नुहुन्छ होला, उहाँ मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो सुरक्षा हुनुहुन्छ। अमित्र, निश्चय नै उहाँ यो तपाईँको निम्ति हुनुहुन्छ, यदि तपाईँको हृदयले उहाँमा भरोसा र विश्वास गर्छ भने। यदि तपाईँले परमेश्वरलाई विश्वास गर्नुहुन्छ भने उहाँले तपाईँलाई सहायता गर्नुहुनेछ, उहाँले तपाईँको प्रार्थना सुन्नुहुनेछ र उत्तर पनि दिनुहुनेछ। जब उहाँले प्रार्थना उत्तर दिनुहुँदा के हुन्छ त? भजनकार भन्छन्, भजन गाएर म उहाँको प्रशंसा गर्नेछु। ओ मित्र, जब उहाँले हाम्रो प्रार्थना सुन्नुहुन्छ र त्यसको उत्तर दिनुहुन्छ, उहाँलाई धन्यवाद दिन, स्तुति प्रशंसा दिन कहिले नभुलौं। अनि पद 8 उल्लेखित अभिषेक शब्दको हिब्रूमा हुन्छ मसीहा, अर्थात ख्रिष्ट, जसलाई भजनमा पटक पटक आउन गइरहेको उद्धारक, छुटकारा दिनेवालाको रूपमा उल्लेख गरिएको छ। अनि उसले यो बिन्ती पुकारलाई यो कथन सहित अन्त गर्दछन्। पद 9 लेखेको छ, तपाईँको प्रजालाई बचाउनुहोस् र तपाईँको आफ्नो वंशलाई आशिष दिनुहोस् र तिनीहरूका गोठाला बन्नुहोस् र तिनीहरूलाई सदाकाल सम्हाल्नुहोस्। अभिषिक्त जन गोठाला हुनुहुन्छ जसले तिनीहरूलाई आशिष दिनुहुनेछ, खुवाउनुहुनेछ र सम्हाल्नुहुनेछ जब उहाँ आउनुहुन्छ। यसले मलाई जुन कुरा यसैयाले लेखेका थिए त्यसको याद दिलाउँछ। यसैया 40:11 भन्छन्, उहाँले आफ्ना बगाललाई गोठालाले झैं चराउनुहुनेछ, उहाँले थुमाहरूलाई आफ्नो अंगालोमा लिनुहुनेछ र तिनीहरूलाई आफ्नै काखमा बोक्नुहुनेछ, दूध खुवाउने माउलाई चाहिँ विस्तार विस्तार डोर्याउँदै डोर्याएर उहाँले लैजानुहुनेछ। मित्र, हामीसँग कति असल, कति दयालु, करूणामय, कृपालु परमेश्वर हुनुहुन्छ। परमेश्वर आजको यो बाइबल अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
सम्मै उसका पाएको महिमा अनन्तका सम्म
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98470-35-679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98470-35-679, 98470-35-679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।